الحمد لله نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلله فلا هادي له وأشهد أن لا إله إلا الله وحده لا شريك له وأشهد أن سيدنا وسندنا ونبينا ومولانا محمدًا عبده ورسوله صلى الله تعالى عليه وعلى آله وأصحابه وبارك وسلم تسليمًا كثيرًا أما بعد حضرت والا حضرت حکیم الامت قدس اللہ تعالیٰ سرہ کی کتاب آداب المعاشرت پچھلے اتوار سے شروع کی ہے. پچھلی مجلس میں سلام اور مسافر کے آداب کا ذکر ہوا تھا. آگے حضرت والا نے مجلس کے آداب کا عنوان قائم فرمایا ہے, یعنی جب مسلمان کسی ایک غرض کے لیے ایک مقصد کے لیے اکٹھے ہوں اور ساتھ بیٹھیں تو مجلس میں کن آداب کا لحاظ رکھنا ضروری ہے اور شریعت نے کن باتوں کا حکم دیا ہے, یہ بھی بڑا اہم عنوان ہے اور قرآن و حدیث میں اس کے بارے میں بھی خصوصی احکام عطا فرمائے گئے ہیں. سب سے پہلی بات تو یہ بیان فرمائی گئی ہے اور یہ یاد رکھنی چاہیے کہ جس مجلس میں خلاف شرع کوئی کام یا کوئی بات ہو رہی ہو ایسی مجلس میں بیٹھنا اور شریک ہونا جائز نہیں. جس مجلس میں کفر کی باتیں ہو رہی ہوں اعوذ باللہ یا گناہ کی باتیں ہو رہی ہوں اس مجلس کے اندر چاہے آدمی دل سے برا بھی سمجھ رہا ہو کہ یہ باتیں اچھی نہیں ہو رہی, پھر بھی اس میں شریک ہونا یہ بذات خود ایک ناجائز کام ہے. اور یہ بات خود اللہ جل جلالہ نے قرآن کریم میں ارشاد فرمائی ہے. اللہ تبارک و تعالی نے فرمایا کہ جب تم کسی ایسی مجلس میں جاؤ جہاں لوگ جو ہیں وہ کفر کی باتیں کر رہے ہوں یا استہزاء کر رہے ہوں, مذاق اڑا رہے ہوں دین کا, تو تمہارے لیے جائز نہیں ہے کہ ان کے ساتھ بیٹھو. ایک جگہ نہیں, دو جگہ اللہ تبارک وتعالیٰ نے قرآن کریم میں یہ حکم دیا ہے. فرمایا کہ اذا رأيت الذين يخوضون في آياتنا فأعرض عنهم حتى يخوضوا في حديث غيره, کہ جب تم دیکھو کہ لوگ جو ہیں ہماری آیتوں کے بارے میں غلط باتیں بنا رہے ہیں تو فلا تقعدوا معهم, ان کے ساتھ مت بیٹھو, حتی یخوضوا فی حدیث غیری, یہاں تک کہ وہ اپنا موضوع بدل لیں اور اور بات شروع کر دیں. جب تک کوئی جائز بات شروع نہ کر دیں اس وقت تک تم ان کے ساتھ تمہارے لیے بیٹھنا جائز نہیں. اور پھر ایک دوسری جگہ قرآن کریم نے اسی حکم کو بیان فرمایا, وقد نزل علیکم فی الکتاب, ہر اذا سمعتم آیات اللہ یکفر بها ویستعذو بها فلا تجلسوا معه فلا تقعدوا معهم حتى يخوضوا في حديث غيره انکم اذا مثلهم، یعنی اگر تم کسی ایسی مجلس میں جا کر بیٹھتے ہو جہاں اللہ کی آیات کا انکار کیا جا رہا ہے یا اس کا مذاق اڑایا جا رہا ہے تو تم ان کے ساتھ نہ بیٹھو، اگر بیٹھو گے تو تم بھی انہی جیسے ہو جاؤ گے، یہ قرآن کریم کا حکم ہے. اور میں نے کسی غالباً عبداللہ بن عباس رضی اللہ عنہ کا یہ قول کہیں پڑھا تھا کہ اگر یہ حکم ہے تو اس مجلس کا جس میں کفر کی باتیں ہو رہی ہیں یا اللہ تبارک و تعالیٰ کی آیات کا استہزاء کیا جا رہا ہے، مذاق اڑایا جا رہا ہے تو اس کا براہ راست تو اسی سے متعلق ہے. لیکن یہ حکم عام ہے ان لوگوں کی مجلسوں کے لیے بھی کہ جو قرآن کریم کی تحریف کرتے ہیں، غلط تفسیر قرآن کریم کے بیان کر رہے ہیں، یعنی بظاہر تو اللہ کی آیات کا انکار نہیں کر رہے ہیں لیکن تحریف کر رہے ہیں، جو اس کے مسلم معنی ہے اس کے بجائے کچھ اور باتیں کر رہے ہیں، تو ان کی مجلسوں کے اندر شریک ہونے کا بھی یہی حکم ہے. اور کہیں اگر فسق کی باتیں ہو رہی ہوں، گناہ کی باتیں ہو رہی ہوں، کوئی سازش تیار کی جا رہی ہو جو ناجائز ہو، اس کا بھی یہی حکم ہے. اور قرآن کریم نے یہ بھی فرمایا کہ وَإِمَّا يُنسِيَنَّكَ الشَّيْطَانُ فَلَا تَقْعُدْ بَعْدَ الذِّكْرَى مَعَ الْقَوْمِ الظَّالِمِينَ، کہ اگر بھول کر کبھی بیٹھ گئے ایسی مجلس میں، پتہ نہیں تھا کہ یہاں یہ کام ہوگا اور تھوڑی دیر بیٹھے رہے، بھول گئے اس حکم کو، تو جب یاد آ جائے تو اس کے بعد پھر تمہارے لیے بیٹھنا جائز نہیں. فَلَا تَقْعُدْ مَعَ الْقَوْمِ الظَّالِمِينَ، جو ظلم کرنے والے لوگ ہیں، ظلم کرنے والوں میں ہر گناہ کا کرنے والا داخل ہو گیا. تو یہ پہلا حکم تو یہ ہے کہ کسی ایسی مجلس میں شریک ہونا جس میں خلاف شرع امور کو خلاف شرع باتیں کی جا رہی ہوں، وہاں جائز نہیں ہے بیٹھنا. الحمدللہ ہمارے معاشرے کے اندر اور خاص طور پہ ان حضرات کے اندر کے جو کچھ دین سے تعلق رکھتے ہیں، کسی کفری کافروں کی مجلس میں تو اس قسم کی مجلسوں میں تو شریک ہونے کی نوبت نہیں آتی. لیکن چند باتیں ہیں کہ جو معاشرے کے اندر بہت زیادہ پھیل چکی ہیں، عام ہو چکی ہیں. ایک تو یہ کہ ایسی مجلسوں میں جہاں تحریف ہو رہی ہے، آج کل درس قرآن کے نام پر پتہ نہیں کتنے لوگوں نے مجلسیں قائم کر رکھی ہیں، نام درس قرآن کا ہے اور قرآن کریم کی تفسیر کا ہے، لیکن وہ بجائے اس کے کہ امت کا جو متوارث علم چلا آتا ہے تفسیر کا، اس کے مطابق قرآن کریم کی تفسیر کریں، وہ اپنے نظریات کے مطابق قرآن کو گھما پھرا کر اپنے کچھ نظریات اس میں ثابت کرنا چاہتے ہیں اور امت سے الگ ہٹ کر انہوں نے ایک راستہ اختیار کر لیا. اب مثلا جو منکرین حدیث ہیں، جو حدیث کو نہیں مانتے، وہ بھی درس قرآن، ان کا بھی درس قرآن کا سلسلہ رہتا ہے. جو اجماع کے منکر ہیں، یعنی پوری امت نبی کریم سرورِ عالم صلی اللہ علیہ وسلم سے لے کر آج تک وہ ایک بات کے اوپر متفق چلی آ رہی ہے، اس سے ہٹ کر اپنا ایک نیا راستہ نکالا ہوا ہے اور اس کا نام بھی درس قرآن رکھا ہوا ہے، تو ایسی مجلسوں میں شریک ہونا بھی جائز نہیں. ایسی مجلسوں میں شریک ہونا اس شخص کے لیے بالکل جائز نہیں ہے کہ جو کافی علم نہ رکھتا ہو. ہاں کوئی آدمی اگر اس غرض سے جائے کہ بھئی ان کو صحیح راستے کی نشاندہی کر دے تو یہ اور بات ہے، لیکن وہ بھی وہ عام لوگوں کے لیے ایسی مجلسوں میں شریک ہونا جائز نہیں. اس میں اگر کوئی آدمی ویسے خاموش بیٹھ کر بھی شریک ہوگا تو تو وہ درحقیقت ان کے ساتھ تعاون کرنے والا ہوگا. حدیث میں رسول کریم صلی اللہ علیہ وسلم کا یہ ارشاد بھی مروی ہے کہ آپ نے فرمایا کہ من کسر سواد قوم فہو منہم، جو کسی قوم کی گنتی میں اضافہ کرے وہ بھی انہی میں داخل ہے. اب دیکھو بہت سے ایسی مجلسیں ہیں کہ جس کے اندر ویسے تو بظاہر وہ کبر کی مجلس نظر نہیں آتی، لیکن وہ اس میں بہت سے گناہوں کا ارتکاب ہوتا ہے. مثلا کسی مجلسوں کے اندر غیبت عام ہو چکی ہے، کہیں بھی چند آٹھ دس آدمی بیٹھیں گے تو گفتگو کے دوران جب مجلس آرائی ہوگی، مجلس جمی ہوئی ہوگی، تو کسی نہ کسی کا ذکر آ جائے گا اور اس کی برائی اور اس کی غیبت شروع ہو جائے گی. جس طرح غیبت کرنا ناجائز ہے، اسی طرح غیبت سننا بھی ناجائز، اور غیبت کی مجلس میں شریک ہونا بھی ناجائز. لہذا قرآن کریم کا حکم یہ ہے کہ ایسے موقع پر تم ان کے ساتھ نہ بیٹھو، اور اگر اس بات کی امید ہو، کوئی آدمی مثلا صاحب اقتدار ہے اور وہ مجلس کے روک سکتا ہے لوگوں کو کہ بھئی یہ غیبت ہو رہی ہے، بند کرو اس غیبت کو، تو اس کے ذمہ واجب ہے تو اس غیبت کو بند کروائے اور کہے کہ یہ غیبت کا کام جو ہو رہا ہے یہ حرام ہے اور اس کو بند کرو. اور اگر کسی کے اندر اتنی طاقت نہیں ہے کہ اس مجلس کے اندر لوگوں کو اس طرح ٹوکے، تو اس صورت میں اس مجلس کے اندر کم از کم اگر وہ چاہے تو موضوع گفتگو کا موضوع تبدیل کر دے، کوئی اور بات چھیڑ دے تاکہ لوگوں کے گفتگو کا موضوع بدل جائے اور وہ غیبت سے دوسرے کسی موضوع کے اوپر آ جائیں، موضوع بدل دے. اگر اس پر بھی قدرت نہیں ہے، نہ زبان سے روک سکتا ہے نہ موضوع گفتگو کا بدل سکتا ہے، تو پھر وہاں پر بیٹھنا جائز نہیں، پھر اٹھنا ضروری ہے وہاں پر. فَإِنَّكُمْ اِذًا مِثْلُهُمْ، کیونکہ اگر تم خاموش بیٹھے رہے، نہ تم نے نکیر کی اس غیبت کے اوپر، نہ اس کو روکا، نہ اس کا موضوع تبدیل کیا اور بیٹھے رہے، تو اِنَّكُمْ اِذًا مِثْلُهُمْ، تو تم بھی ان جیسے ہو جاؤ. کیونکہ کسی قوم کے ساتھ بیٹھ رہنا اس کا بھی بڑا اثر پڑتا ہے، نیک کام کے اندر بیٹھ جانا بھی اور برے کام کے اندر بیٹھ جانا بھی. حدیث میں آیا ہے کہ جب کوئی لوگ جو ہیں وہ جہاد کے لیے جاتے ہیں، تو اللہ تبارک و تعالی ان کے اوپر فضل فرماتے ہیں، ان کو اجر عطا ہوتا ہے، ان کی مغفرت ہو جاتی ہے. تو آپ سے پوچھا گیا، سرکار دو عالم صلی اللہ علیہ وسلم سے پوچھا گیا کہ ان میں بہت سے لوگ ایسے ہوتے ہیں کہ جو اس غرض سے نہیں آئے تھے، جہاد کی غرض سے نہیں آئے تھے، بلکہ اپنی چیزیں بیچنا مقصود تھا اور وہ بیچنے کے لیے آ گئے تھے، یا ایسے لوگ آ گئے تھے کہ جن کا مقصود خود اس نیکی کے اندر شامل ہونا نہیں تھا، بس ساتھ بیٹھ گئے. تو سرکار دو عالم صلی اللہ علیہ وسلم کا جواب روایات میں یہ مروی ہے کہ آپ نے فرمایا ہم قوم لا یشقی جلیسہم، نیکی کا کام کرنے والے ایسے لوگ ہوتے ہیں کہ ان کے ساتھ بیٹھنے والا جو ہے وہ بھی نامراد نہیں ہوتا، اگرچہ اس نیکی میں شریک نہیں آئے لیکن ان کے ساتھ بیٹھا ہے تو وہ قوم لا یشقی جلیسہم، ان کا ساتھ بیٹھنے والا بھی نامراد نہیں ہوتا، اللہ تبارک و تعالیٰ اس کو بھی معروف نہیں فرماتے، تو اس کو بھی اللہ تبارک و تعالیٰ اجر میں شریک فرما لیتے ہیں. جب نیکی کے کام میں جہاں یہ بات ہے، اسی طرح بدی کے کام میں بھی اگر غیبتیں ہو رہی ہیں، بہتان تراشیاں ہو رہی ہیں اور ہم بیٹھے ہوئے ہیں وہاں اور کچھ بولتے نہیں، نہ اس غیبت اور بہتان تراشی کو روکتے ہیں، نہ موضوع بدلتے ہیں، بلکہ بیٹھے ہیں اور خود بھی لذت لے رہے ہیں، मजा आ रहा है मस्जिद के अंदर, तो मजा लेना ये तो ये बलातकुल हराम है। और अगर मजा न भी ले रहे हो, दिल से बुरा भी समझ रहे हो कि भाई ये अच्छी बातें नहीं हो रही, फिर भी बैठे रहना बजाते खुद ये भी नाजायज है, ऐसे में उससे उठ जाना चाहिए। ये एक ऐसी वबा है जो कसीरुल वुकू है, हमारे माशरे के अंदर फैली हुई है। यहां चंद आदमी बैठते हैं तो किसी न किसी की गीबत शुरू हो जाती है। हालांकि गीबत वो गुनाह है क्या, उसको फरमाया गया कि अलगीबत अशद्दु मिनज जिना, गीबत जिना से ज्यादा शदीद तर है। अल्लाह बचाए, जिना बहुत ही बड़ा नौकान फाहिशतम वसा सबीला, बहुत ही जबरदस्त गुनाह है। लेकिन अगर कोई शख्स उसे तौबा करना चाहे और अल्लाह ताला से माफी मांगे तो तौबा इस्तगफार से वो गुनाह मुआफ हो जाता है, अगर सच्चे दिल से तौबा करे तो। लेकिन गीबत क्योंकि हुकूक इबाद से ताल्लुक रखती है, तो जब तक के वो शख्स जिसकी गीबत की गई है मुआफ ना करे उस वक्त तक माफी नहीं होती। इस वास्ते फरमाया गया कि गीबत जो है वो जिना से ज्यादा बुरा गुनाह है, सख्त गुनाह है। मगर मजलिसें हैं कि भरी हुई है गीबत, दिन रात ख्याल भी नहीं आता कि हम तो गीबत कर रहे हैं। और खास तौर से ये जो आजकल का एक रवाज हो गया है, बल्कि कह लो कि फैशन हो गया है कि सियासी मामलात पर तबसरे हो, सियासी मामलात पर तबसरे होते हैं, सियासतदानों के दरमियान आपस में लड़ाई झगड़े हो रहे हैं, उनके बयान आ रहे हैं, उनके एक दूसरे के खिलाफ कीचड़ उछाली जा रही है, उसके ऊपर तबसरे होते हैं मजलिसों के अंदर। और उसमें यह समझा जाता है कि भाई ये तो सियासी लीडर है, तो इस वास्ते इनके बारे में अगर कुछ कलिमा जबान से निकल गया या कोई गीबत इनकी कर ली तो कोई ऐसी बात नहीं। खूब समझ लीजिए कि गीबत हर एक की हराम है। ये लोगों में मशहूर हो गया है बहुत, और गलत मशहूर हो गया है कि फासिद की गीबत जायज है। ये बिल्कुल गलत बात है, फासिद की गीबत भी जायज नहीं। यानी उसकी कोई ऐसी बात कहना उसके बारे में जो वो सुने तो नागवार हो, उसको बुरा लगे कि मुझे पीछे ये कहा गया, ये गीबत नाजायज है। फासिद की गीबत भी नाजायज, वो जो मशहूर है कि फासिद की गीबत जायज है, वो उस सूरत में है कि वो कोई उसकी ऐसी बात जिक्र की जाए जिसको वो बुरा ही नहीं समझता। अलहदुल्ला मसलन अल्लाह ताला महफूज रखे हर मुसलमान को, कोई शख्स शराब पीने का आदी है और खुल्लम खुल्ला पीता है अलहदुल्ला, और अगर उसके बारे में ये कहा जाए भी वो शराब पीता है तो उसको कोई नागवारी नहीं होगा क्योंकि वो उसको बुरा ही नहीं समझता अलहदुल्ला। तो ये बात अगर कही जाए वो शराब पीता है तो उस हद तक वो गीबत नहीं है। लेकिन जिन गुनाहों को वो गुनाह समझता है, जिस बुराई को बुराई समझता है, और अगर उस बुराई की नस्बत उसकी तरफ की जाए तो उसको बुरा लगेगा, तो ऐसी गीबत भी ना जाए। तो इस वास्ते लोगों में जो ये बात मशहूर हो गई कि फासिक की गीबत जायज है, ये बिल्कुल गलत बात है, इसका शरीयत का ये हुक्म नहीं है। तो ये आजकल सियासी लीडरों और सियासी कायदीन जो होते हैं, सियासी रहनुमा, उनके बारे में गुफ्तगु चल पड़ी और उनके बारे में अल्फाज जो हैं वो गलत सलत इस्तेमाल कर लिए, जो अगर उनके वो सुने तो उनको बुरा लगे, तो ये बताइए। हजरत अब्दुल्लाह इब्न उमर रज़ी अल्लाह तआला अन्हु एक मजलिस में तशरीफ फरमा थे, वहां लोगों ने हज्जाज बिन यूसुफ की बुराई बयान करने शुरू कर दी। हज्जाज बिन यूसुफ आप हर मुसलमान जानता है कि उनके बारे में ये मशहूर है कि उन्होंने बहुत से लोगों को बेगुनाह कत्ल करवाया वगैरह वगैरह। तो कोई उनकी गीबत कर रहा था, हज़रत अब्दुल्लाह इब्न उमर रज़ियल्लाहु अन्हु की मजलिस में करने लगा, तो हज़रत अब्दुल्लाह इब्न उमर रज़ियल्लाहु अन्हु ने फरमाया कि کیا تم یہ سمجھتے ہو کہ چونکہ حجاج نے بعض لوگوں کے ساتھ زیادتی کی ہے تو اب اس کی غیبت حلال ہو گئی، اس پر بہتان لگانا بھی حلال ہو گیا؟ یاد رکھو کہ جس طرح اللہ تبارک و تعالیٰ اس سے بہت سے بے گناہوں کے خون کا حساب لے گا، اسی طرح اگر تم اس کی غیبت کرو گے تو غیبت کا بھی تمہاری گردن پکڑی جائے گی، غیبت کا بھی تمہاری گردن پکڑی جائے گی۔ اس کے لیے بے شک جائز ہے جو جس کے ساتھ ظلم ہو رہا ہے وہ اپنے ظلم کی داستان بیان کرے، کسی کے سامنے میرے ساتھ یہ ظلم ہوا ہے، تو وہ غیبت نہیں ہے۔ لا یحب اللہ القول لا یحب اللہ جہر بالقول بسوء الا من ظلم، کوئی مظلوم ہے اور وہ اپنے ظلم اس کے ساتھ جو ہوا ہے اس کی داستان کے بیان کرنا کر رہا ہے کسی کے سامنے، تو یہ بے شک غیبت نہیں ہے اور جائز ہے۔ لیکن اس طرح بس چونکہ شخص ظالم ہے تو اب اس کو جو چاہو کہتے رہو اور بلا وجہ کہتے رہو، تمہیں اس نے بذات خود کوئی تکلیف پہنچائی یا نہیں پہنچائی، لیکن اس کی بلا وجہ غیبت کرتے رہو، یہ جائز نہیں۔ اور ہمارے ہاں تو صرف غیبت ہی نہیں ہوتی، بہتان بھی ہوتے، بہتان ہوتے، کسی کے اوپر الزام لگا دیا بے تحقیق، بغیر تحقیق کے، بلا وجہ، بغیر کسی دلیل کے۔ خاص طور سے جو سیاستدان وغیرہ ہیں ان کے بارے میں لوگوں نے ان کے خون آبرو سب حلال کر رکھی ہے، کہ لہذا فلاں آدمی تو رشوت خور ہے، اس کی مقدار تک بتا دیتے ہیں، اس نے اتنے کروڑ روپے لیے ہیں، اس نے اتنے ہزار، اتنے ارب روپے کا گبن کیا ہے، تحقیق کے بغیر، بلا وجہ۔ بچہ اثر ہوتا ہے کوئی بات کہنے، ہاں کہیں اگر بے شک ضرورت پیش آ جائے مسلمانوں کو اس کے نقصان سے بچانے کی، اس وقت بے شک آپ کے لیے جائز ہے کہ آپ جو آپ کی حقیقی معلومات ہیں یقینی طور پر ہیں وہ ان کے سامنے ذکر کر دیں، یہ تو جائز ہے۔ لیکن محض مجلس آرائی کے لیے، مزہ لینے کے لیے، مجلسیں جمانے کے لیے اس کے غیبت اور بہتان کرنا، یہ ناجائز ہے اور حرام ہے، اور ہماری مجلس میں بری ہوئی ہے۔ اور جب کسی مجلس میں جاؤ وہاں اس قسم کی کوئی بات شروع ہو جاتی ہے، اور شروع ہو گئی تو واجب ہے کہ اس کو روکے اگر قدرت رکھتا ہے، نہیں ہے تو گفتگو کا موضوع تبدیل کرے، وہ بھی نہیں ہو سکتا تو کم از کم اتنا کرے کہ وہاں سے اٹھ جائے، اس مجلس کے اندر شامل نہ ہو۔ یہ بڑا اہم حکم ہے جو خود قرآن کریم کی وَإِمَّا يُنسِيَنَّكَ الشَّيْطَانُ فَلَا تَقْعُدْ بَعْدَ الذِّكْرَىٰ مَعَ الْقَوْمِ الظَّالِمِينَ، ظالم لوگوں کے ساتھ مت بیٹھو جو دوسروں کو ظلم کر رہے ہیں، غیبت کر رہے ہیں تو ظلم کر رہے ہیں، اس ظلم کے کرنے والوں کے ساتھ مت بیٹھو۔ تو سب سے پہلا مجلس کی کا ادب تو یہ ہے کہ ایسی مجلس میں شرکت جس میں یا تو غیبت ہو، یا تو پہلے ہی سے پتا ہے کہ اس میں غیبتیں ہوں گی، اس میں بہتان لگائے جائیں گے، اس میں الزام تراشیاں کی جائیں گی، اس میں کوئی اور کسی اور گناہ کا ارتکاب کیا جائے گا، جب پہلے سے پتا ہے تو ایسی مجلس میں جانا بھی جائز نہیں ہے۔ اور اگر وہاں پہنچ کر پتا چلا تو پھر پہنچ کر آدمی اگر روک سکتا ہے تو روکے، موضوع بدل سکتا ہے موضوع بدلے، ورنہ پھر وہاں سے اٹھ جائے۔ ایک تو ادب حضرت والا نے یہ بیان فرمایا، اللہ تعالیٰ اپنی رحمت سے اس پر عمل کی توفیق عطا فرما، ہے معاملہ مشکل بظاہر کیونکہ مجلسیں ایسی ان غیبتوں سے آباد ہو گئی ہیں، بلکہ وہ کہو کہ برباد ہو گئی ہے، کہ کسی مجلس کا بھی کو بھی اسے محفوظ قرار دینا بڑا مشکل ہے۔ اور لیکن بھائی اگر آخرت پیش نظر ہے، اگر اللہ جل جلالہ کی اطاعت پیش نظر ہے، اللہ تبارک و تعالیٰ کے ذات کے ساتھ تعلق ہے، تو پھر یہ کتنا ہی دل پر جبر کرنا پڑے، کتنی زبردستی کرنی پڑے، یہ کام تو کرنا ہی ہوگا۔ اللہ تبارک و تعالیٰ کے سامنے پیش ہونے کا استحضار کر لیں کہ میں جس مجلس میں بیٹھا ہوں یہ سب اللہ تعالیٰ دیکھ رہے ہیں۔ چنانچہ قرآن شریف میں اسی لیے فرمایا کہ ما یکون من نجوا ثلاثۃ الا ہوا رابع ولا خمسة الا هو سادسهم آگے ولا ادنى من ذلك ولا اكثر الا هو معهم اينما كانوا کہ جب تین آدمی بیٹھ کر باتیں کرتے ہیں کہیں تو اللہ تبارک و تعالیٰ فرماتے ہیں کہ چوتھا میں ہوتا ہوں اور جہاں چار آدمی بیٹھ کر باتیں کر رہے ہیں تو پانچواں میں ہوتا ہوں اور چاہے اس سے کم تعداد ہو یا اس سے زیادہ تعداد ہو تو اللہ ہر جگہ موجود ہے اینما کانو جہاں بھی تم ہو کسی گوشے میں بیٹھے ہو کسی جنگل میں بیٹھے ہو کسی صحرا میں بیٹھے ہو کہیں کسی بھی جلسے میں بیٹھے ہو تو اس میں اللہ تبارک و تعالیٰ تمہارے ساتھ ہے. اس کا ادراک کرو, اس کا احساس دل میں پیدا کرو. یہ علاج بتا دیا کہ بعض لوگ کہتے ہیں بھائی بڑا مشکل ہوتا ہے مسجد سے اٹھ کے جانا, لوگ اس کو یہ سمجھیں گے کہ آداب مجلس کے خلاف ہے کہ ایک آدمی بیٹھ کے اٹھ کے چلا گیا, لوگ ناراض ہو جائیں گے, لوگ برا سمجھیں گے, اس لیے اٹھ کے جانا بڑا مشکل ہے. تو اللہ تبارک و تعالیٰ فرما رہا ہے کہ اللہ کے بندو میں دیکھ رہا ہوں, یہ تصور کرو کہ میں دیکھ رہا ہوں اور میں تمہاری باتیں سن رہا ہوں. میں جب سن رہا ہوں اور دیکھ رہا ہوں تو اب مجھے یا تو راضی کر لو یا ان تین چار آدمیوں کو, یہ پانچ آدمیوں کو جو بیٹھے ہوئے غیبت کر رہے ہیں ان کو راضی کر لو. ان کو راضی کرو گے اور ان کو خوش رکھنے کی کوشش کرو گے تو میری ناراضی مول لو گے. میری ناراضی مول لو گے تو ابدی زندگی جو مرنے کے بعد آنے والی ہے اس کے اندر تمہیں اس کا بھگتان بھگتنا پڑے گا. اور اگر ان کی ناراضی مول لے لو لیکن اللہ تبارک و تعالیٰ کو راضی کر لو تو وہ راضی ہو جائے, سارا جہان ناراض ہو تو بھی ایک مومن کے لیے یہ ہزار درجہ بہتر ہے کہ سارے جہان کی ناراضی مول لے لے لیکن اپنے اللہ کو راضی رکھے. کسی نے کہا ہے کہ توحید تو یہ ہے کہ خدا حشر میں کہہ دے یہ بندہ تو عالم سے خفا میرے لیے ہے. توحید یہ ہے کہ اللہ تعالیٰ کہہ دے کہ دیکھو یہ میرا بندہ ہے, اس نے سارے جہان کو خفا کیا میری خاطر, کہ مجھے راضی رکھنے کی خاطر جس نے ساری دنیا کی ناراضی مول لے لی. تو کس کس کو راضی کرو گے اور کس کس کی خوشامد کرو گے, کس کی خوشنودی کس کس کی خوشنودی میں پڑھو گے. آج اگر وہ خوش ہو بھی گئے کل کو کسی اور بات ہوگی تو وہ ناراض ہو جائیں گے. انسان کی خوشی اور ناخوشی کا کچھ بھروسہ نہیں. آج وہی لوگ جو تمہیں بہت بڑھا چڑھا کر تمہاری تعریفیں کر رہے ہیں, تمہارے ساتھ خوشنودی کا اظہار کر رہے ہیں, ذرا ان کی طبیعت کے خلاف کوئی کام کرو گے تو وہ تم سے ناراض ہو جائیں گے. تو ان کی نہ رضامندی کا اعتبار نہ ناخوشی اور ناراضی کا اعتبار, اس کی فکر چھوڑ کر اللہ جل جلالہ کو راضی کرنے کی کوشش کرو. ما یکون من نجوا ثلاثۃ الا هو رابعہم ولا خمسۃ الا هو سادسہم ولا ادنا من ذلك ولا اکثر الا هو معهم اینما کانوا. یہ اللہ تعالی نے اعلان فرما دیا. تو بھائی ایسی مجلس میں شرکت سے پرہیز کرو. مجلسیں وہ اختیار کرو جہاں سے خدا یاد آئے, اللہ تعالیٰ یاد آئے. مجلسیں وہ اختیار کرو جہاں سے آخرت کی فکر پیدا ہو. مجلسیں وہ اختیار کرو کہ جس میں حسن اخلاق کی تربیت ہو, اس میں حسن اعمال کی تربیت ہو. اور اگر کہیں کوئی تفریحی مجلس ہے تو وہ بھی منع نہیں ہے, وہ بھی جائز ہے, لیکن بشرطے کہ اس میں کوئی گناہ خلاف شرع کام نہ ہو, غیبت نہ ہو, بہتان نہ ہو اور محض لوگ مل کر اپنا دل خوش کر رہے ہوں تو اس حد تک کوئی مضائقہ نہیں. دوسری بات جو حضرت نے ارشاد فرمائی وہ یہ ہے کہ اگر صدر مجلس کسی ضرورت یا مصلحت سے کسی کو اپنی جگہ چھوڑ دینے کا حکم کرے تو اس حکم کی اطاعت ضروری ہے. البتہ صاحب مجلس یا منتظمین مجلس کے لیے یہ لازم ہے کہ طریقہ ایسا اختیار کریں کہ اٹھنے والا اپنی خفت محسوس نہ کرے, اس کو ایذا نہ پہنچے. یہ فرمایا کہ جہاں مجلس میں بعض اوقات جگہ کم ہوتی ہے और कोई नए आने वाले आ गए तो जो मजलिस का इंतज़ाम करने वाले हैं वो ये कहते हैं भाई ज़रा लोगों के लिए जगह दे दो, तो जगह दे देना ज़रूरी है। और ये बात भी ज़रा हकीकत जो हज़रत फरमा रहे हैं वो कुरान करीम ही की तालीम है। कुरान करीम ने बाकायदा इसके ऊपर एक आयत नाजिल फरमाई, या अय्युहल लज़ीना आमनू इज़ा क़ील लकुम तफत्तहू फिल मजालिस फ़फ़्ज़हू यफ़्ज़हिल्लाहु लकुम व इज़ा क़ील लकुम उन्शुज़ू फ़न्शुज़ू, कि जब तुमसे कहा जाए कि मजलिसों के अंदर कुछ कुशादगी पैदा कर दो, यानी लोगों के लिए कुशादगी पैदा कर दो कि दूसरे लोग भी बैठ सकें, तो क्या करो फ़फ़्ज़हू, तो तुम जगह दे दो दूसरे लोगों को। यफ़्ज़हिल्लाहु लकुम, अल्लाह ताला तुम्हें जगह देगा। देखो अजीब जुमला है, क्या फरमाया, अल्लाह ताला तुम्हें जगह देगा या तुम्हें तुम्हारे लिए कुछ आदमी पैदा करेगा, यानी जब वहां पहुंचोगे तो दो माना है इसके। एक माना तो यह है कि जब तुम चाहोगे कि भाई किसी दूसरे के खातिर कुछ थोड़ी सी मैं कुर्बानी दूं और उसको जगह दे दूं, तो फिर अल्लाह तबारक व तआला तुम्हारे लिए गुंजाइश पैदा कर ही देंगे कि दूसरे भी बैठ जाए, तुम भी बैठ जाओ। और दूसरे माना इसके यह है कि आखिरत में जब पहुंचोगे तो वहां पर अल्लाह तबारक व तआला तुम्हारे साथ कुशादगी का मामला करेगा। तुमने मेरे बंदों के लिए कुशादगी की तो अल्लाह तबारक व तआला वहां पर तुम्हारे लिए कुशादगी पैदा करेंगे, तो तुम दूसरों के लिए कुशादगी पैदा करो। रिवायात में आता है कि असल में यह आयत नाजिल हुई थी इस तरह कि एक मर्तबा ऐसा हुआ कि सहाबा किराम रज़ी अल्लाह ताला अन्हुम रसूल करीम सल्लल्लाहु अलैहि वसल्लम के सामने बैठे हुए थे, तो कुछ ऐसे हजरात आ गए जो असहाबे सुफा में भी थे या साहबे बदर में से थे, यानी बड़ी फजीलत वाले साहबा थे। अब उनको जगह नहीं मिल रही थी बैठने की, तो लोग अपनी जगह बैठे रहे, वो बेचारे तलाश कर रहे थे कुछ जगह मुनासिब मिल जाए बैठने के लिए, जगह मिल नहीं रही थी। तो रसूल करीम सल्लल्लाहु अलैहि वसल्लम ने पहले उनको लोगों से कहा कि भाई उनको जगह दे दो। जब फिर भी जगह पूरी तरह न मिली तो आपने उनमें से कुछ को उठने का हुक्म दे दिया, कहा भाई आप उठ जाएं और उनको बुला लें, उन खास साहबे कराम को अपने करीब बुला लें। तो बाद मुनाफिकीन ने इसके ऊपर शोर मचाया कि देखो अपने खास खास लोगों के लिए लोगों को उठा, जो पहले से बैठे हुए थे उनको उठा दिया, और नए आने वालों के लिए आपने खास रियायत फरमाई, तो इस पर कुछ उन्होंने एतराज किए। उस पर यह आयत करीमा नाज़िल हुई कि जब तुमसे कहा गया है कि मजलिस के अंदर कुशादगी पैदा कर दो तो कुशादगी पैदा करो, और अगर तुमसे कहा जाए कि उठ जाओ तो उठ जाओ। पहली बात तो इस हदीस से यह मालूम हुई कि किसी मजलिस के अंदर किसी बड़े मर्तबे के आदमी के लिए अगर कोई खुसूसी जगह बनाए साहिब मजलिस तो इसमें कोई मुज़ायका नहीं है। बाद लोग ये समझते हैं कि भाई चूंकि सारे मुसलमान बराबर हैं, इन मलबूमुना इख्वा, लिहाजा अगर कोई साहिब मनसब आदमी आ रहा है तो उसके लिए कोई खुसूसी अहतमाम करना, कोई खुसूसी जगह बनाना, ये मुसावात इस्लामी के खिलाफ है, तो ये ख्याल दुरुस्त नहीं है। जहां मुसावात का हुक्म दिया गया है वहां साथ में यह हुक्म भी है कि अंजिल उन्नास मनाज़िलहुम, हर आदमी को उसके मर्तबे के मुताबिक उसके साथ सुलूक करो। जिस साहिब मर्तबा है, साहिब मनसब है, तो उसके मनसब का और उसके मर्तबे का एहतराम करना भी ये इस्लाम की तालीम है। है तो एक आदमी बड़ा कबीले का सरदार और वो आया है, तो आप कहो कि भाई नहीं, जिस तरह और आदमी बैठे हैं, तुम्हें भी पीछे वहीं बैठना पड़ेगा। तो ये उसके मर्तबे के खिलाफ है। तो जिस मर्तबे का आदमी, कोई बड़ा आलिम है तो उस आलिम को बिल्कुल आम आदमियों के सफ में बिठा देना, ये भी उसके मर्तबे के खिलाफ है। हमारे हजरत वाला अर्दसल्लाहु ताला सर्रहु एक मर्तबा बयान पर मस्जिद थी, बयान फरमा रहे थे, तो कोई आलिम आए तो हजरत वाला ने लोगों से कहा, भाई जरा पीछे हट जाए, आप लोग पीछे हट जाए, इनको यहाँ बैठाए, करीब बुला के बैठाया, लोगों को पीछे हटा दिया। तो बाद लोगों के ने बाद में इस तरह की बात कही, क्या ये अजीब बात है, जो लोग पहले से बैठे हुए थे उनको तो पीछे हटा दिया और इनको ला के करीब बिठा लिया। तो फिर हजरत वाला ने खुद उस मजलिस में या अगली मजलिस में इरशाद फरमाया कि भाई ये भी दीन का हुक्म है। यही मामला मेरे शेख हजरत माड़ा मसीहुल्लाह खां साहब रहमतुल्लाह अलैह के साथ भी पेश आया, उन्होंने भी इसकी तशरीफ फरमाई मजलिस के अंदर और फरमाया कि देखो अंजिलुन नासा मनाजिलहुम, ये भी शरीयत का हुक्म है। जिस मर्तबे का आदमी है उस मर्तबे का लिहाज रखते हुए उससे बर्ताव करना चाहिए। तो अब ये हजरात साहबा किराम जो इस हदीस से भी बात मालूम हो रही है कि ये हजरात साहबा किराम अगरचे बाद में आए थे लेकिन अपनी फजीलत में, अपने मर्तबे में दूसरे लोगों से इनका मुमताज थे। इस वास्ते सरकार दो आलम सल्लल्लाहु अलैहि वसल्लम ने न सिर्फ ये कि उनके लिए खुसूसी जगह का एहतमाम फरमाया बल्कि ये कह दिया कि कुछ लोगों को उठा दिया कि आप उठ जाओ और इनको जगह दे। तो अल्लाह तबारक व तआला ने आपकी ताईद में यह आयत नाज़िल फरमाई कि जब जगह लोगों के लिए पैदा करो और अगर तुमसे कहा जाए कि उठ जाओ तो उठ जाओ। तो यहां दो बातें समझने की हैं, क्योंकि कुरान करीम हमारे हर चीज के लिए हिदायत है। तो दो हुक्म हैं यहां इस आयत करीमा में। एक हुक्म यह है कि मजलिसों में कुशादगी पैदा करो, कोई आने वाला आ रहा है तो उसको हत्तल इम्कान जगह देने की कोशिश करो। यह हुक्म सिर्फ मजलिसी का नहीं है बल्कि जहां भी कोई ज्यादा अफराद जमा हो तो उन सब का हुक्म एक मजलिस का होता है। तो दूसरे के लिए थोड़ी सी कुर्बानी दे देना, थोड़ा सा अपने ऊपर तंगी बर्दाश्त करके दूसरे को राहत पहुंचा देना, ये इस्लाम का तकाजा है, एक मोमिन के ईमान का तकाजा है। अब ये होता क्या है कि मसलन कहीं आप सफर कर रहे हैं, किसी गाड़ी में, बस में, रेल में, वहां बाज़ औक़ात रेलों में ये वाकयात देखने में आते थे कि लोगों ने ज्यादा जगह घेर ली रेल के अंदर, पहले से पहुंच के ज्यादा जगह घेर ली। अब आपको तो एक एक आदमी को बैठने का हक हासिल था लेकिन आपने ज्यादा जगह घेर के बैठ गए, अब दूसरे लोग खड़े हैं और आप बैठे, उनको बैठने की जगह भी नहीं, वो खड़े होके जा रहे हैं, आप लेटे हुए। तो ये भी आदाबे माशरते इस्लामी के खिलाफ बात है कि दूसरों को तो आपने गवारा कर लिया कि वो खड़े होकर भी सफर कर लें और आपने ज्यादा जगह घेर ली, उनके लिए बैठने का मौका नहीं, वो भी किसी हद आयत करीमा से निकला तकबीर रकम तफस्ताहू फिल मजालिसी फस्ताहू, जबान हाल से वो बेचारा आदमी जो खड़ा हुआ है वो ये कह रहा है कि भाई तुम तो इतनी जगह तुमने घेर रखी है और मुझे बैठने की भी जगह नहीं है, जरा सा अपना टेकने की भी जगह नहीं है। ये आदाब माशरत के खिलाफ है और कुरान करीम ने जहां हुकूक बयान फरमाए हैं तो वहां एक हक बयान फरमाया साहिब बिल जंब, कुर्बा वल यतामा वल जारिल जुनूबी वल साहिबी बिल जंब। कुरान ने बाकायदा एक मुस्तकिल इस्तिलाह اختیار فرمائی صاحب بالجم، صاحب بالجم کے معنی ہے ہم پہلو، یعنی جو تمہارے پہلو میں ہے، جو تمہارے قریب ہے، اور مراد اس سے وہ ہے، وہ شخص ہے کہ جو عارضی طور پر تھوڑی دیر کے لیے تمہارا ساتھی بن گیا، بس میں جا رہے ہو تو جتنے اس بس میں سفر کر رہے ہیں وہ سب تمہارے صاحب بالجم ہیں، ریل میں جا رہے ہو جتنے ریل میں سفر کر رہے ہیں وہ سب تمہارے صاحب بالجم ہیں، مسجد میں بیٹھے ہو تو تمہارے آس پاس جتنے بیٹھے ہیں وہ سب صاحب بالجم ہیں، چاہے تمہاری ان سے جان پہچان ہو یا نہ ہو، کوئی ان کے ساتھ پہلے سے تعارف ہو یا نہ ہو، لیکن وہ تمہارے پاس آ کر بیٹھ گیا وہ صاحب بالجم ہے۔ تو قرآن کریم فرماتا ہے کہ اس کا بھی حکم ہے کہ جس طرح پڑوسی کے ساتھ، مستقل پڑوسی جو ہمارے گھر کے برابر میں رہتا ہے، جس کے اس طرح اس کے حقوق ہیں، اسی طرح صاحب بالجم کے حقوق ہیں۔ وہ یہ ہے کہ تم اس کو راحت پہنچانے کی کوشش کرو، تکلیف نہ دو۔ لائنیں لگی ہوئی ہیں کہیں کسی جگہ، قطار لگی ہوئی ہے، اور اس لائن کے اندر آپ کھڑے ہیں، تو آپ کے آگے پیچھے جو کھڑا ہے وہ آپ کا صاحب بالجم ہے، تو اس کا یہ حق ہے کہ آپ اس کو تکلیف نہ پہنچاؤ، راحت دو۔ لہذا اگر کوئی لائن توڑ کر زبردستی آگے بڑھنے کی کوشش کرے وہ حرام ہے، گناہ ہے، صاحب الجم کا اس نے حق پامال کیا۔ تو اس وجہ سے یہ سارے احکام جو ہیں شریعت نے عطا فرمایا صاحب الجم ان کے لیے، تمہیں حکم تو یہ دیا گیا ہے کہ تھوڑی سی تنگی تم برداشت کر لو لیکن دوسرے کو تکلیف سے بچاؤ۔ ہمارے حضرت والد صاحب رحمۃ اللہ علیہ، اللہ تعالیٰ ان کے درجات بلند فرمائے، ایک شعر بہت کثرت سے پڑھا کرتے تھے کہ تمام عمر اسی احتیاط میں گزری، تمام عمر اسی احتیاط میں گزری کہ آشیاں کسی شاخ چمن پہ بار نہ ہو، کہ میرا وجود کسی چمن کی شاخ کے اوپر بوجھ نہ بنے، کسی دوسرے انسان کے لیے بوجھ نہ بنے۔ اور یہ بات ارشاد فرمائی اپنی آخر عمر میں، حضرت والا کا انتقال ہوا ہے 11 شوال کو، اس سے پہلے جو رمضان آیا تھا اس میں سارا رمضان حضرت کا علالت میں گزرا، بستر پر گزرا، مختلف عوارض۔ تو عید کے بعد ایک دن مجھ سے فرمایا، اور شاید بھائی صاحب بھی موجود تھے، فرمایا کہ بھائی سارا رمضان ایک عجیب کشمکش میں گزارا، اس کشمکش میں گزارا کہ کبھی تو یہ خیال آتا تھا کہ اللہ تعالیٰ مجھے رمضان کی موت نصیب فرما دیں، یعنی جب بہرحال جانا تو ہے یہ رمضان کے مہینے میں، اللہ تعالیٰ اپنے پاس بلا لیں تو رمضان کی برکات حاصل ہو جائیں، لیکن میں باوجود اس خواہش کے اللہ تعالیٰ سے یہ دعا نہیں مانگ سکا۔ اور وجہ اس کی یہ ہے کہ مجھے خیال ہوا کہ اگر میرا رمضان میں یہ واقعہ پیش آیا تو آپ لوگوں کو، یعنی گھر والوں کو، رمضان کے اندر تکلیف ہوگی، کیونکہ رمضان کے اندر، رمضان کے روزوں کی حالت میں صدمہ بھی، اور تجہیز و تکفین اور تدفین کے مراحل بھی، اور لوگوں کی کا اجتماع بھی، یہ کرنے میں تم لوگوں کو تکلیف ہوگی، تو اس واسطے میں نے یہ دعا نہیں مانگی کہ رمضان میں میری موت ہو، یہ نہیں اللہ تعالیٰ سے۔ اور پھر یہ شعر پڑھا کہ تمام عمر اسی احتیاط میں گزری کہ آشیاں کسی شاخ چمن پہ بار نہ ہو۔ تو بھائی قرآن یہ کہہ رہا ہے کہ جب تمہارے صاحب بالجم ہیں، جو تمہارے پہلو میں ہیں، مجلس میں بیٹھے ہوں، سفر کر رہے ہوں، لائن میں لگے ہوئے ہوں، کسی بھی جگہ ہوں، اور اس میں مسلمان کافر کا بھی کوئی فرق نہیں، مسلمان اور کافر کا بھی کوئی فرق نہیں، اگر فرض کرو غیر مسلم بھی ہے، برابر میں بیٹھا ہے، اس کا بھی وہی حق ہے صاحب بالجم ہونے کے لحاظ سے کہ آپ اس کے ساتھ نیک سلوک کرو، اس کے ساتھ کچھ۔ اب یہ بغیرتی بسا اوقات نظر آتی ہے بسوں کے اندر کہ بوڑھا آدمی ہے وہ تو ڈنڈا پکڑے ہوئے کھڑا ہے اور جوان آدمی بیٹھے ہوئے ہیں، تو بھائی तुमने चाहिए था कि जवान आदमी जो है वो उसको बड़े बूढ़े को जगा दे देता। तो कुरान करीम ने जो ये इरशाद फरमाया है कि जब मजलिसों के अंदर कुशादगी पैदा करने के लिए कहा जाए, अब कहा जाए का एक माना तो यह है कि कोई बाकायदा कहे आपसे, फिर तो करना ही चाहिए, लेकिन एक बात यह कि तुम्हारा जमीर खुद कहना, तुम्हारे जमीर का खुद तकाजा यह होना चाहिए कि दूसरों के लिए कुशादगी पैदा करो। फसाहु यफसाहिल्लाहु लकुम, अल्लाह तबारक व तआला तुम्हारे लिए कुशादगी पैदा करेगा। दूसरा हुक्म यह है कि वह इदा कीलन शुजू फन शुजू, जब तुमसे कहा जाए कि उठ जाओ मजलिस से तो उठ जाओ। यहां यह समझ लीजिए कि ये जो कहा गया कि जब कोई कहे कि उठ जाओ तो उठ जाओ, तो आने वाला अगर ये कहे कि भाई मैं आ रहा हूं लिहाजा मेरे लिए उठ जाओ, ये तो जायज नहीं है शरीयत में। हदीस में रसूल करीम सल्लल्लाहु अलैहि वसल्लम ने खास तौर पर मना फरमाया इस बात कि ऐसा किसी के लिए जायज नहीं है कि वो आकर दूसरे से ये कहे कि तुम उठ जाओ मैं बैठूंगा। यह हदीस में सराहतन नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने इससे मना फरमाया, तो ऐसा करना आने वाले के लिए जायज नहीं। लेकिन जो मजलिस का अमीर है या मजलिस के जो मुंतजमीन हैं वो अगर कहें कि उठ जाओ तो इसको बुरा नहीं मानना चाहिए, क्योंकि मुंतजिम ही को यह अंदाजा होता है कि भाई किसका उठ जाना बेहतर है किसका नहीं है, तो इस वास्ते उनकी उनके जहन में जो मसलहत है उस मसलहत की खातिर अगर उसने कहा है कि उठ जाओ तो उठ जाओ। और इसके जवाब में अल्लाह तबारक व तआला ने एक अजीब जुमला इरशाद फरमाया, وَإِذَا قِيلَ لَكُمُ انْشُزُوا فَانْشُزُوا يَرْفَعِ اللَّهُ الَّذِينَ آمَنُوا مِنْكُمْ وَالَّذِينَ أُوتُوا الْعِلْمَ دَرَجَاتٍ، کہ اگر تم سے کہا گیا کہ اٹھ جاؤ اور تم اٹھ گئے، یعنی برا نہیں مانا اٹھ گئے، تو کیا ہوگا؟ اللہ تبارک و تعالیٰ تم میں سے جو ایمان والے ہیں ان کے اور جو تم میں سے جن کو علم دیا گیا ہے ان کے درجات بلند فرما دیں گے۔ یعنی بظاہر تو جس آدمی کو مجلس سے اٹھنے کو کہا گیا ہے کہ تم اٹھ جاؤ، بظاہر تو اس کی توہین سی ہے نا، اہانت سی ہے کہ آدمی اچھا خاصا بیٹھا ہوا تھا، صاحب مجلس نے کہہ دیا کہ بھائی تم اٹھ جاؤ، تو یہ بظاہر تو ایک اہانت معلوم ہوتی ہے، آدمی کو اپنی کسر شان معلوم ہوتی ہے کہ بھئی میرے ساتھ اچھا سلوک نہیں کیا گیا۔ لیکن اگر کہنے والا کوئی بڑا تھا، کسی بڑے کے حکم کی تعمیل میں تم نے ایسا کیا، تو کیا ہوگا کہ اللہ تبارک و تعالیٰ تمہارے درجات بلند فرمائے۔ یعنی بظاہر تو یہ یعنی ایسا لگا کہ جیسے میری سبکی ہو گئی، میری سبکی ہوئی، لیکن جب تم نے اللہ جل جلالہ کے حکم کی تعمیل میں اور اپنے بڑے کے کسی بڑے کے حکم کی تعمیل میں یہ کام کیا، تو اللہ تعالیٰ تمہارے درجات بلند فرمائیں گے، درجات میں تمہیں بلندیت فرمائیں گے، کیونکہ من تواضع للہ رفعہ اللہ۔ یہ بات تو واضح ہے، لیکن یہاں جو سمجھنے کی بات ہے خاص طور سے ہم جیسے طالب علموں کے لیے، وہ یہ کہ یرفع اللہ الذین آمنوا منکم والذین اوتوا العلم درجہ، تم میں سے جو لوگ ایمان لائے ہیں ان کو ان کے درجہ بلند کرے گا، اور جن کو علم دیا گیا ہے ان کے درجہ بلند کرے گا۔ اب یہاں اچانک علم کا کیا ذکر آ گیا کہ یعنی بظاہر سیدھی سی بات تو یہ تھی بھائی تم سے جب کہا گیا کہ تم اٹھ جاؤ اور تم نے اس حکم کی تعمیل کی، تو اللہ تعالیٰ تمہارے درجہ بلند کرے گا جس کے جو بھی اٹھے گا اس کے۔ لیکن اللہ تبارک و تعالیٰ نے یہاں خاص طور پر والذین اوتوا العلم، جو علم جن کو دیا گیا ہے ان کے درجات اللہ تعالیٰ بلند فرمائیں گے۔ بظاہر اللہ عالم اشارہ اس طرف ہے کہ یہ जो तुमने अमल किया, ये अमल के तुमसे कहा गया उठ जाओ, तुम उठ गए, ये काम वही करेगा जिसके दिल में इल्म सही होगा। इल्म सही जिसके पास होगा कि इस बात का इल्म कि तौहीन और इज्जत और जिल्लत ये किसी के कहने सुनने से नहीं होती, बल्कि अल्लाह तबारक व तआला के देने से होती है। तो अगर किसी ने मैंने ऐसा काम कर लिया जो बज़ाहिर सुबकी का काम नजर आता है, लेकिन हकीकत में वो सुबकी का नहीं है, वो अल्लाह तबारक व तआला के हुक्म की तामील है, जिसको ये इल्म हमने दिया है, तो जब वो इस बात का एहसास करेगा तो उसके दर्जात बुलंद होंगे। और इशारा इस तरफ भी है कि चाहे वो शख्स जिसको उठाया जा रहा है बज़ाहिर आलिम हो, आलिम आदमी है, अपने आप को आलिम समझता है, लिहाजा उसकी अपनी एक खास हैसियत समझता है, लेकिन उसको उठाया जा रहा है, तो अगर वो उस वाकई आलिम है तो फिर इल्म होने के नतीजे में वो इस बात की परवाह नहीं करेगा कि मेरी सुबकी हो रही है या मेरी इहानत हो रही है, बल्कि उठ के चला जाए उतुल इल्म दराजा। अब इसमें जो तालीम दी गई है वो है नज्म व ज़ब्त की, कि हर चीज में अपना एक अमीर बनाओ, अपना एक बड़ा बनाओ, और वो नज्म व ज़ब्त की खातिर, लोगों में इंतजाम पैदा करने की खातिर अगर कोई हुक्म दे रहा है, चाहे वो तुम्हें बज़ाहिर नागवार लग रहा हो, लेकिन तुम्हारे जिम्मे है कि उसके हुक्म की तामील करो ताकि नज्म व ज़ब्त बरकरार रहे। नज्म व ज़ब्त इसके बगैर बरकरार नहीं रह सकता। इतनी बड़ी भीड़ जमा है और कोई उनका अमीर नहीं, कोई किसी को अपना बड़ा नहीं समझते, तो भीड़ चाल है वो चली जा रही है, उसमें बदनज़मी होगी, उसमें धक्का फेल होगी, उसमें नज्म व ज़ब्त की खिलाफ वर्जी होगी, लोगों को तकलीफें पहुंचेंगी, लेकिन अगर अपना किसी को बड़ा बना लिया और मुंतजिम बना लिया और उस मुंतजिम के हुक्म की तामील अपने जिम्मे जरूरी समझी, तो नज्म व ज़ब्त बरकरार रहेगा उसके। अब उसने सही हुक्म दिया या गलत हुक्म दिया, ये उसके सर उसका उसकी पूछ उससे होगी, लेकिन नज्म व ज़ब्त की खातिर उसके हुक्म की तामील करना जरूरी है। तो नज्म व ज़ब्त की यह तालीम अल्लाह तबारक व तआला ने अता फरमाई है। अफसोस है कि हमारे मिजाजों में अब नज्म व ज़ब्त बहुत कम होता जा रहा है, खास तौर से अहले जो दीन का नाम लेने वाले हैं उनके अंदर भी भीड़ के तरीके से मजमा जमा कर लेंगे, कोई अमीर नहीं है, किसी की बात सुनने का जज्बा नहीं है, जो अपने समझ में आया वो कर गुजरे। तो अल्लाह तबारक व तआला ने इन आयात में हमें इस बात पर मुतनब्बे फरमाया है कि नज्म व ज़ब्त कायम करो और उस नज्म व ज़ब्त के पाबंद होकर जिंदगी गुजारो। ये फरमाया गया कि जब कभी सफर करो, दो आदमी भी सफर कर रहे हो तो उनमें से एक को अमीर बना लो। और अमीर का मतलब ये नहीं कि वो हुक्म चलाए मैं, बल्कि अमीर का मतलब यह है कि जहां कहीं कोई इख्तलाफ राय रोनुमा हो तो उस सूरत में अमीर की बात मान ली जाए, इसके सिवा कोई चारा नहीं है। इसके सिवा अगर करोगे तो सिवाय भगदड़ के और कुछ भी नहीं होगा। इस वास्ते ये तालीम दी है कुरान करीम में, तो इज़ा क़ीला लकुम इन्फ़ुज़ू फ़ान्फ़ुज़ू यरफ़ुअल्लाहु अल्लज़ीना आमनू मिनकुम वल्लज़ीना ऊतुल इल्म दरजात, अल्लाह तबारक व तआला उसमें दर्जात में बुलंदी पैदा फरमाएंगे। तो भाई आज जो है फिलहाल इस पर इक्तवा करते हैं। हजरत पहली बात जो अर्ज की वो कि मजलिसों, ऐसी मजलिसों में जहां गुनाह का इर्तिकाब हो रहा हो, जिसमें रीबत भी दाखिल है, ऐसे इज्तिमात में शिरकत से अपने आप को बचाएं, और अच्छी मजलिसों में, नेक मजलिसों में शिरकत का एहतमाम करें, जहां खिलाफ शरा बातें की जा रही हों उस मजलिस के अंदर न बैठें, अगर मुमकिन हो रोकना तो रोक दें, अगर इस्तेआत में नहीं है तो उठ जाएं। दूसरा ये कि साहिब बिलजम जितने वो साथी जो निश्चय के साथ थोड़ी देर को भी वास्ता पेश आता है, चाहे सफर के दौरान हो चाहे किसी खास मजलिस के अंदर हो, तो उसमें अपने साथियों को राहत पहुंचाने की कोशिश करें और नज्म व ज़ब्त के पाबंद रहें और इस बात की कोशिश ना करें कि मैं तो राहत में आ जाऊं और दूसरे तकलीफ उठाएं। ये सब तालीमात हैं हमारे दीन की और अल्लाह तबारक व तआला ने रसूल करीम सल्लल्लाहु अलैहि वसल्लम के ज़रिए हमें यह हिदायत अता फरमाई। इनके छोड़ने के नतीजे में हम बदनसीबी का शिकार हैं, तकलीफों का अफसोस है कि ये बातें गैर मुस्लिमों ने इख्तियार कर ली, हमारा जाना होता रहता है गैर मुस्लिम मुल्कों में, यूरोप में, अमेरिका में, तो उनकी और खराबियां अपनी जगह, लेकिन ये अच्छाई कि अगर कहीं जगह किसी जगह तीन आदमी भी खड़े होंगे तो लाइन लगा लेंगे और लाइन के खिलाफ कभी एक दूसरे लाइन तोड़कर कभी आगे नहीं बढ़ेंगे। नज्म व ज़ब्त उन्होंने अपना लिया और उसके नतीजे में दुनिया में तरक्की हुई। मेरे वालिद माजिद कद्दस अल्लाह ताला सिर्रहू एक बहुत ही कीमती बात फरमाया करते थे कि कुरान करीम ने फरमाया कि जाल हक व ज़हक़ल बातिल इन्नल बातिला काना ज़हूका, कि बातिल जो है वो तो मिटने वाली चीज है, वो उभरने वाली चीज नहीं है, वो मिटने वाली चीज है। इन्नल बातिला काना ज़हूका, लिहाजा बातिल में सलाहियत नहीं है कि वो उभरे, ऊपर आए, उसको तरक्की हो, लेकिन अगर किसी बातिल कौम को देखो कि वो उभर रही है, तरक्की कर रही है, तो समझ लो कि कोई हक चीज उसके साथ लगी है जिसने उसको उभारा, वरना बातिल में सलाहियत नहीं थी उभरने, कोई हक चीज उसके साथ लगी है, यानी कोई हक काम उसने इख्तियार किया है जिसकी वजह से उसको तरक्की आ गई। और ये फरमाते थे कि और अगर जो बातिल है वो तो मिटने वाला और हक जो है वो गालिब आने वाला है, अगर किसी हक वाली कौम को देखो कि नीचे जा रही है तो समझ लो कि कोई बातिल चीज उसके साथ लगी है जिसने उसको नीचे कर दिया, वरना हक नीचे जाने वाला नहीं था। तो फरमाया करते थे कि ये जो बातिल कौमें तरक्की कर रही हैं ये अपने कुफर की वजह से नहीं, शिर्क की वजह से नहीं, अपनी और यानी और फहाशी की वजह से नहीं, अपनी बेहयाइयों की वजह से नहीं, बल्कि कुछ हक खसलतें इख्तियार कर ली, जैसे मैं बता रहा हूं नज्म व ज़ब्त इख्तियार कर लिया, सफाई सुथराई इख्तियार कर ली, तो नज्म व ज़ब्त इख्तियार, मेहनत जफाकशी इख्तियार कर ली, तो अल्लाह ताला ने दुनिया में उसका बदला उसको दे दिया कि अरूज पा रहे हैं। अल्लाह तबारक व तआला का क्या मामला यह है कि जो लोग गैर मुस्लिम होते हैं उनके अच्छाइयों का बदला इस दुनिया में अता फरमा दे, तो ये दुनिया जो है ये दारुल अमल है और इसमें अल्लाह तबारक व तआला हर एक को उसके अमल के मुताबिक दुनिया के अंदर उसको या सरफराज फरमाते हैं या नीचे लाते हैं। तो उन्होंने ये कुछ काम अपनी जिंदगी के अंदर ऐसे इख्तियार कर लिए हैं जिसकी वजह से उनको तरक्की हासिल हुई है, ऐसा नहीं है कि वो अपने कुफ्र और शिर्क की वजह से तरक्की पा रहे हों। अगर सिर्फ कुफ्र और शिर्क होता और ये अच्छाइयां ना होती तो कभी वो दुनिया में भी तरक्की ना कर सकते। और हमने अपने बगल में कुरान रखने के बावजूद, हमने अपने पास नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की तालीमात रखने के बावजूद बाज गलत काम इख्तियार कर लिए, बदनज़मी इख्तियार कर ली, हमने बेअमली इख्तियार कर ली, मेहनत छोड़ दी, जफाकशी छोड़ दी, तो उसके नतीजे में कार्य मज़लत में गिर रहे हैं। तो हक में उभरने की गिरने की सलाहियत नहीं, बातिल में उभरने की सलाहियत नहीं, अगर बातिल कौम उभर रही है तो समझो हक साथ लगा है, اگر حق فارم گر رہی ہے تو سمجھو کوئی باطل اس کے ساتھ لگا ہے جس کی وجہ سے وہ گر رہی ہے. تو بھائی آج کل ہم نے یہ چیزیں چھوڑ رکھی ہیں, انہی کو پر متنبہ کرنے کے لیے میں نے حضرت والا کی یہ کتاب شروع کی. اللہ تبارک و تعالیٰ اس کے صحیح فہم بھی عطا فرمائے اور اس کے اوپر عمل کی توفیق بھی عطا فرمائے. وصلی اللہ تعالیٰ علیہ خیر سیدنا مولانا محمد کما صلی اللہ علیہ ابراہیم وعلیٰ آل ابراہیم انک حمید مجید. ربنا ظلمنا انفسنا وان لم تغفر لنا وترحمنا لنكن من الخاسرین. ربنا آتنا فی الدنیا حسنة وفی الآخرة حسنة وقنا عذاب النار. ربنا اغفر لنا ذنوبنا وإسرافنا في أمرنا وثبت أقدامنا وانصرنا على القوم الكافرين. يا أرحم الراحمين اپنے فضل و کرم سے اپنی رحمت سے ہمارے تمام گناہوں کو معاف فرما. یا اللہ ہمارے تمام چھوٹے بڑے اگلے پچھلے خفیہ علانیہ ہر طرح کے گناہوں کو اپنے فضل و کرم سے معاف فرما. اے اللہ ہر طرح کے شر سے, فتنے سے, معصیتوں سے, منکرات سے ہماری, ہمارے گھر والوں, متعلقین, احباب سب کی حفاظت فرما. یا اللہ تمام حاضرین و حاضرات کو ان کے تمام جائز مقاصد میں کامیابی عطا فرما. یا اللہ سب کی پریشانیوں کو دور فرما. اللہم استر عوراتنا وآمن روعاتنا. اللہم اکلفنا برکنک الذی لا یرام. اللہم اکلفنا برکنک الذی لا یرام. اللہم اکلفنا برکنک الذی لا یرام. یا اللہ جن جن لوگوں نے ہم سے دعا کی فرمائش کی اپنی رحمت سے ان سب کے دلی مرادوں کو پورا فرما. اللهم انا نسألك من خير ما سألك منه عبدك ونبيك سيدنا محمد صلى الله عليه وسلم, ونعوذ بك من شر ما استعاذك منه عبدك ونبيك سيدنا محمد صلى الله عليه وسلم. ربنا تقبل منا انك انت السميع العليم, وتب علينا انك انت التواب الرحيم. وصلى الله تعالى على خير خلقه سيدنا مولانا محمد وعلى اله واصحابه اجمعين. امين برحمتك يا رب.